नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट परवीन शाहीको हार्दिक स्वागत छ। इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा प्रायोजित मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक सोमबार बिहान 8:15 जाँदा जागरण एफएम सुर्खेत, ध्रुवतारा एफएम दैलेख, खलङ्गा एफएम जाजरकोट, राप्ती एफएम सल्यान र चङ्खेली एफएम कालीकोटबाट एकैसाथ प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम हामीले विश्वव्यापी आवाधिक समीक्षा युपिआरका विषयमा केन्द्रित गरेका छौँ। युपिआरको तेस्रो चक्रका लागि नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने नेपालको मानव अधिकार अवस्थाका विषयमा तयार पारेको प्रतिवेदनमाथि कर्णाली प्रदेशका नागरिक समाजसँग भएको छलफल र प्रतिवेदनमा दिइएको सुझावलाई समेटेर तयार गरिएको एक रिपोर्ट।
लैङ्गिक बजेटलाई अगाडि बढाउन सक्यौँ भने अझै सुर्ग सुगन्ध हुन्थ्यो जस्तो लाग्छ।
इन्से केन्द्रीय कार्यालयका प्रकाशन तथा पैरवी विभागमा कार्यरत अधिवक्ता सम्झा श्रेष्ठसँगको कुराकानीलाई समेटेका छौँ। कार्यक्रमको सुरुवातमा युपिआर सम्बन्धी केही चर्चा गर्दै हुनुहुन्छ सहकर्मी अनिल चौधरी।
मानव अधिकारको संरक्षण, सम्वर्धन र प्रवर्धनको लागि संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकार कानुन र सो सम्बन्धी विभिन्न प्रकारका संयन्त्रहरूको विकास गर्दै आइरहेको छ। राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई बढी जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घले 2007 महासभाले मानव अधिकार परिषद स्थापनासँगै मानव अधिकार संयन्त्रको रूपमा विश्वव्यापी आवधिक समीक्षा युनिभर्सल पिरियोडिक रिभ्यू युपिआरको व्यवस्था गरेको छ। यो विश्वव्यापी आवधिक समीक्षा मानव अधिकारहरूमा आधारित संयन्त्र हो। सन् 2008 कार्यान्वयनमा आएको यस संयन्त्रले 4.5 वर्षको अवधिमा संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूको मानव अधिकार सम्बन्धी दायित्व र प्रतिबद्धताहरूको कार्यान्वयनको अवस्थालाई नियमित र चक्रिय रूपमा समीक्षा गर्ने गर्दछ। यस अनुरूप सन् 2008 2012 पहिलो चक्र र सन् 2012 2016 दोस्रो चक्र सम्पन्न भइसकेको छ। प्रत्येक सदस्य राष्ट्रले मानव अधिकार प्रति व्यक्त गरेका प्रतिबद्धता र उत्तरदायित्वको पालना गरेको छ या छैन भनी वस्तुपरक र विश्वसनीय सूचकका आधारमा समीक्षा हुने गर्दछ। यो संयन्त्रमा नेपाल सरकारको मानव अधिकारको अवस्थाका विषयमा सन् 2011 र सन् 2015 समीक्षा भइसकेको छ। नेपालको मानव अधिकारको अवस्थाका विषयमा तेस्रो चक्र सन् 2021 समीक्षा हुँदैछ। नेपाल सरकारले प्रारम्भिक रूपमा तयार पारेको राष्ट्रिय प्रतिवेदनमाथि नागरिक समाजको तर्फबाट सुझाव सङ्कलन गर्ने काम राज्यले गर्दछ। मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले प्रतिवेदनमा दिएका सुझावलाई समावेश गर्दै नेपाल सरकारले युपिआर प्रतिवेदन पेश गर्दैछ। राष्ट्रिय प्रतिवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले युपिआरका लागि नेपाली गैर सरकारी संस्थाको सचिवालय इन्सेकको आयोजनामा भदौ 24 कर्णाली प्रदेशमा पनि नागरिक समाजको तर्फबाट सुझाव सङ्कलन कार्य समेत सम्पन्न भएको छ।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहा हुनु। जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौँ गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा, खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
अब कार्यक्रममा प्रस्तुत गर्दैछौ इन्सेक केन्द्रीय कार्यालयका प्रकाशन तथा पैरवी विभागमा कार्यरत अधिवक्ता सम्झा श्रेष्ठसँगको कुराकानी।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रम कर्णाली प्रदेश संस्करणमा तपाईँलाई स्वागत छ।
धन्यवाद।
मानवाधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन युपिआर किन गरिन्छ, किन जरुरी छ, यो विषयमा थोरै प्रकाश पारिदिनुहोस् न।
धन्यवाद। युपिआर युनिभर्सल पिरियडिक रिभ्यू मानवाधिकारको विश्वव्यापी आवधिक समीक्षा हो। यो संयुक्त राष्ट्रमा मानवाधिकार परिषद संयन्त्र छ। 193 देशको प्रत्येक 4.5 वर्षमा मानवाधिकारको अवस्था के छ भनेर समीक्षा हुन्छ। त्यसै अन्तर्गतको नेपालको पनि तेस्रो चरणमा चाहिँ नेपालको रिभ्यू हुँदैछ। सन् 2021 जनवरी 20 तारिकका दिन मानवाधिकार परिषद सम्पूर्ण देशको मानवाधिकारको समीक्षा गर्ने संयन्त्र हो। यसको महत्व के छ त भनेर भन्दाखेरि चाहिँ महासन्धि जस्तो अनुमोदन गरिरहनु पर्दैन। संयुक्त राष्ट्र संघको सदस्य भएको हैसियतले चाहिँ आफै आफै यो राज्यहरूको लागि चाहिँ दायित्व सिर्जना हुन्छ। काल चाहिँ 2011 र सन् 2015 समीक्षामा सहभागी भइसकेको छ। अब चाहिँ तेस्रो चरणको समीक्षामा चाहिँ सहभागी हुँदैछ। मानवाधिकार संरक्षणको लागि के कस्ता नीतिहरू कार्यक्रमहरू के बनाएको छ भनेर त्यहाँ प्रस्तुत गर्नुपर्ने हुन्छ।
अधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन सरकारका तर्फबाट र गैर सरकारी क्षेत्रबाट गरी भिन्न भिन्दै प्रतिवेदन दिन किन परेको?
यसको चाहिँ खास गरी 3 प्रतिवेदन हुन्छ। मुख्य चाहिँ सरकारको प्रतिवेदन विगत 4.5 वर्षमा चाहिँ के प्रगति भयो, ऐन कानुनहरू के कस्तो छ प्रतिवेदनमा मुख्य छलफल हुन्छ। अर्को भनेको चाहिँ गैर सरकारी संस्थाहरू र राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन पठाउँछ मानवाधिकारको उच्च आयुक्तको कार्यालयमा। दुईटालाई प्रतिवेदनलाई एउटै बनाएर एउटा सरकारको प्रतिवेदन, अर्को चाहिँ नेपालको बारेमा चाहिँ संयुक्त राष्ट्र संघको मानवाधिकारको उच्च आयुक्तको कार्यालयले नेपालको बारेमा आफ्नो प्रतिवेदन बनाउँछ। उसले अनुमोदन गरेको महासन्धिहरू, विशेष समावेशले दिएको रिपोर्टहरूकोमा आधारित रहेर चाहिँ नेपालको बारेमा 3 प्रतिवेदन बन्छ। तर खास गरी चाहिँ राज्यकै प्रतिवेदनमा छलफल हुन्छ। त्यहाँ अरू 2 प्रतिवेदनले चाहिँ राज्यले चाहिँ विगत 4 वर्षमा चाहिँ गरेको प्रगति, कार्यान्वयनको अवस्था के छ भन्ने कुराहरू गैर सरकारी संस्था र राष्ट्रिय मानवाधिकार संस्थाहरूले पठाउने प्रतिवेदनमा चाहिँ छलफल गर्ने भएको हुनाले अरू प्रतिवेदनहरूको पनि महत्व रहेको हो।
नेपालकै 2 पटकको प्रतिवेदनको हकमा कुरा गर्दा के कति प्रगति भएको देखिएको छ?
हजुर, सन् 2015 समीक्षामा जम्मा 195 आएको, 152 चाहिँ राज्यले स्वीकार गरेको, 14 चाहिँ अस्वीकार गरेको, नोटेड हो। 152 चाहिँ स्वीकार गरेको हो। त्यसमा चाहिँ गैर सरकारी संस्थाको तर्फबाट त्यो कार्यान्वयनको अवस्था के छ त भनेर हेर्दाखेरि चाहिँ त्यो समीक्षा हुँदाखेरि चाहिँ भर्खर 1 मात्रै भएको त्यो संविधान आएको र को संविधान अनुरूप बनाउनु पर्ने ऐन कानुनहरू, नयाँ नीतिहरू बनाउने कुराहरू, तर साँच्चीकै जनताको आवश्यकताका कुराहरू अहिले पनि परिपूर्ति हुन नसकिरहेको अवस्था छ। त्यो राज्यले स्वीकार गरेको 152 सुझावहरूमा कार्यान्वयनकै अवस्थामा हामीले देखेका छौँ।
जसरी 152 सुझावहरूलाई ग्रहण गर्यो र कार्यान्वयनको स्थिति केही सुधारोन्मुख, प्रगतिन्मुख अथवा सन्तोषप्रद लाग्छ कि लाग्दैन?
यस्तो छ, नीतिगत कुराहरू जुन रेकमेन्डेसन आएको छ, एकव्यापी आवधिक समीक्षा भनेकै राज्यको मानवाधिकार संरक्षण गर्नका लागि बनाइएका संरचनाहरूको बारेमा छलफल हुन्छ। त्यसको हिसाबले हेर्दा चाहिँ नीतिहरू, ऐन कानुनहरू बनाउँदा चाहिँ सन्तोषजनक अवस्थामा छ, तर त्यसको कार्यान्वयनमा चाहिँ अझै पनि अब सुधार गर्नुपर्ने देखिन्छ।
कार्यान्वयन के कारण हो त यो फितलो भएको, कमजोर भएको?
खास गरी अझै पनि समाजमा भएको अन्धविश्वासहरूलाई चाहिँ अन्त्य गर्न चाहिँ कठिन भइरहेको अवस्था देखिन्छ। अब शान्ति सम्झौता भएकै पनि थुप्रै वर्ष भइसक्यो। सशस्त्र द्वन्द्व अवधिमा भएको जुन मानवाधिकार उल्लङ्घनका घटनाहरू छन्, संक्रमणकालीन न्यायलाई हामीले एउटा टुङ्गोमा पुर्याउन नसकेको अवस्था चाहिँ छ। त्यसले पनि यस द्वन्द्वहीनता रहिरहेको छ।
व्यवस्था परिवर्तन हुने तर सोचाइ, संस्कार, प्रवृत्तिहरू बदलिन नसक्ने पनि स्थिति रह्यो।
हजुर, त्यो हाम्रो अहिले पनि त्यो विद्यमान छ।
हस्, मानवाधिकार शिक्षा रेडियो कार्यक्रम कर्णाली प्रदेश संस्करणका लागि मानवाधिकारको आवधिक समीक्षा प्रतिवेदनको विषयमा रहेर आफ्नो धारणा राखिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
हस् हस् धन्यवाद तपाईँलाई।
उहाँ हुनुहुन्थ्यो इन्सेक केन्द्रीय कार्यालयका प्रकाशन तथा पैरवी विभागमा कार्यरत अधिवक्ता सम्झा श्रेष्ठ। अब सुनौं नेपाल सरकारले संयुक्त राष्ट्र संघमा प्रस्तुत गर्ने नेपालको मानव अधिकार अवस्थाका विषयमा तयार पारेको प्रतिवेदनमाथि भदौ 24 गते कर्णाली प्रदेशमा नागरिक समाजसँग भएको छलफलमा आएका मुख्य सुझावलाई समेटेर इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारले तयार पार्नु भएको एक रिपोर्ट।
भाइलेन्समा परेको महिला कहाँ बसेर लड्ने? न्याय नपाउने बेलासम्म अदालतले उसलाई फैसला नगरुन्जेलसम्म उसले बस्ने खाने सुरक्षित तरिकाले आफ्नै घरभित्र कसरी गर्ने अथवा सरकारले त्यो संरक्षण मेकानिजम कसरी तयार पार्ने भन्ने कुराको विश्वस्त हुँदैन तबसम्म चाहिँ महिला अगाडि बढ्न सक्दैनन्। रिपोर्टमा इम्प्रुभ भन्नुभएको छ, स्ट्रेन्थ पनि गर्नु पर्यो, इस्टाब्लिस पनि गर्नु पर्यो, स्ट्रङ गराउनु।
उहाँ हुनुहुन्थ्यो आवाज संस्थाका कार्यक्रम निर्देशक पवित्रा शाही। विश्वव्यापी आवधिक समीक्षा UPR प्रतिवेदन प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन गर्न इन्सेकले गरेको कर्णाली प्रदेश स्तरको भर्चुअल अन्तर्क्रियामा सुझाव राख्दै प्रतिवेदन सन्दर्भमा दलित सवाल बारे दलित गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव निम बहादुर नेपाली।
नेपालको संविधान 2072 आइसकेपछि दलितका निम्ति कानुनहरू बने भने हामी शिरसायद भएका थियौँ, तर जति समावेशीकरणका कुरा पछि राख्नु पर्नेमा अझ हटाइँदै गयो कि भन्ने कुराहरू देखिएको छ। उच्च शिक्षा अहिले दलितका निम्ति महँगो भएको छ, दलित समुदायले पढ्न नसक्ने अवस्था भएको छ, उपचार गर्न स्वास्थ्य पनि एकदम महँगो भएको छ, जाति विभेदका घटनाहरू जुन खाले अब हाम्रो नेपालमा यस्ता खाले विभेदहरू छैनन् भन्ने कुराहरू हामी निश्चित गर्नुपर्छ भन्ने मेन कुरा नीति नियमहरू बने कार्यान्वयन हुन नसक्नका कारण हामी त्यहाँ कसरी प्रस्तुत गर्ने जोड दिनुहोस्।
इन्सेकले छलफलको विषय बनाए पनि नेपाल सरकारले तयार पारेको विश्वव्यापी आवधिक समीक्षा UPR प्रतिवेदनको प्रारम्भिक मस्यौदामा छलफलमा शस्त्र द्वन्दका पीडितहरूका पीडा बारे गैर सरकारी संस्था महासंघ नेपालका कर्णाली प्रदेश अध्यक्ष हरि अधिकारीले सवाल उठाउनुभयो।
द्वन्द पीडित साहित्यहरूले उपचार हुन सकिराखेको छैन, मृतकका परिवारहरूले पूरा राहत पाउन सकिराखेका छैनन्, बेपत्ताहरूको खोजी हुन सकिराखेको छैन, त्यस्तो अवस्था हाम्रो कर्णाली प्रदेशमा अहिले पनि छ। द्वन्द पीडितहरूकालाई न्याय दिनको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग चाहिँ बेपत्ताहरूको खोजबिन आयोग लगायतका रचना कानुनहरू हामीले सबै बनायौँ, तर चाहिँ यो कार्यान्वयन हुन सकेन। द्वन्द पीडितहरू दीर्घकालीन व्यवस्थापनका विषयमा पनि त्यो प्रतिवेदनमा समेट्नुपर्छ।
संयुक्त राष्ट्र संघलाई बुझाइने प्रतिवेदन पूर्णता दिँदा यौनिक अल्पसंख्यकहरूका सवाल पनि समेटिनु पर्ने मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक सुजन पन्तको सुझाव यस्तो छ।
दुई हप्ता पहिले BBCमा एउटा न्युजै आएको थियो, नेपाल सरकारले चाहिँ पोलिसी ड्राफ्ट गरेको छ, LGBTIले चाहिँ सेम सेक्स म्यारेज लिगलाइज गरिदिने, एडप्ट पोलिसीको कुराहरू चाहिँ यसमा आयो कि आएन। अर्को चाहिँ सिटिजनसिप नागरिकता विधेयक दफा 17मा कसैले परिवर्तित लैङ्गिक पहिचान अनुसार नागरिकता लिन चाहेमा कागजात पेश गरेपछि सम्बन्धित अधिकारीले आवश्यक जाँचबुझ गरी नागरिकता जारी गर्न सक्ने भन्ने, जबरजस्ती जसरी हुन्छ सर्जरी गरेर आउनुपर्छ भन्ने, मेरो जेन्डर आइडेन्टिटी चाहिँ मेल र फिमेलमा पर्दैन भनेर डिक्लेयर गर्यो भने उसको लैङ्गिक पहिचान भनेको त्यही हो भन्ने व्याख्या भइसकेको कन्टेक्स्टमा अभियसली क्वेसन आउनेवाला छ। त्यो कुरामा चाहिँ नेपाल सरकारले रिपोर्ट जाँदाखेरि बोलिदियोस् भन्ने चाहिँ मलाई लाग्छ।
सीमान्तकृत समुदायलाई विकासको मूलधारमा ल्याउन सीमान्तकृत महिलाका लागि महिला संस्था वामका निर्देशक मधुरानी ढकालले चेतना विकासमा बजेट बढाउन पर्ने आवश्यकता औल्याउनु भयो।
त्यो मार्जिनलाइज ग्रुप चेतनाको पाटोको कुरा गर्दाखेरि अहिले पनि पछाडि छ, र हाम्रो कर्णाली प्रदेश हेर्दाखेरि त धेरै पछाडि छ। मूल प्रवाहमा चाहिँ ल्याउन सकिरहेको छैनौँ। लैङ्गिक बजेटलाई अगाडि बढाउन सक्यौँ भने अझै सुर्म सुगन्ध हुन्थ्यो जस्तो लाग्छ। अर्को चाहिँ मार्जिनलाइज ग्रुपले अंगालिरहेको पेसालाई हामीले सम्मान दिन सकेका छौँ कि छैनौँ, त्यो कुरा पनि छुटाए जस्तो मलाई लाग्छ।
प्रतिवेदनमा सरकारले गरेको सकारात्मक प्रयासहरूको चर्चा पनि गर्नुपर्ने मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक कमल लम्सालको धारणा छ। उहाँले कर्णाली प्रदेश सरकारले गरेका कामहरू यसरी उल्लेख गर्नुभयो।
कर्णाली प्रदेश सरकारले ब्याङ्क खाता छोरीको सुरक्षा जीवनभरिको, प्रदेश सरकारले अर्को गरेको सहयोग अपेक्षी सडक मानव मुक्त प्रदेश घोषणा, नम्बर 3 चाहिँ डिजिटल कर्णाली, अर्को चाहिँ अर्ग्यानिक कर्णाली भनेर जनताको स्वास्थ्य अथवा स्वच्छ वातावरणको हक एउटा अभियानको रूपमा अगाडि बढाउने निर्णय गरेका छ। नम्बर 5 चाहिँ व्यक्तिको पनि घरको पनि 1,00,000 विपद बिमा कार्यक्रम राखेको छ। कार्यान्वयनका पछि त्यो कुराहरूमा हामीले छुट्टै बहस गर्न सक्छौँ। अन्त्यमा हामी संघीयतामा प्रवेश गरिसक्दाखेरिमा ढोकैमा सरकारको अभ्यासमा गएको छ। संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरूलाई पनि मानव अधिकारको विषयमा उत्तरदायी बनाउन, उनीहरूलाई जिम्मेवार बनाउनु जरुरी छ।
उप प्राध्यापक लम्सालले भन्नुभयो जस्तै राम्रा कामको प्रशंसा गर्ने र तीनै तहका सरकारलाई मानव अधिकारको सवालमा जवाफदेही बनाउन नागरिक समाजको प्रभावकारी भूमिका जरुरी छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका लागि दैलेखबाट इन्सेक जिल्ला प्रतिनिधि म अमर सुनार।
मानव अधिकार शिक्षा रेडियो कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमका बारे राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत। हामीलाई surkhet@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न पनि सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पुरा भएको छ। कार्यक्रमबाट उत्पादन समूहका साथीहरूसँगै प्रवीण शाहीलाई बिदा दिनुहोस्। नमस्कार।